कल एक सिस्टर बता रही कि उन्होंने अपनी गाड़ी कहीं खड़ी की, तो बाद में जाकर देखा तो गाड़ी पूरी पे एक स्क्रैच था, जैसे किसी ने पत्थर से गाड़ी को रगड़ा। मैं ये सोच रही थी, काफ़ी मुझे दुख हुआ इस बात को सुनकर, कि अब गाड़ियां लोग घरों के अंदर तो नहीं ले जा सकते ना। क्या हम इस मुसलमान मुल्क में, जहां 99% मुस्लिम लोग हैं, ये सबक नहीं पढ़ा सकते कि ला दरर वला दरार, ना तुम किसी को तकलीफ दो ना कोई तुम्हें तकलीफ दे। और वो हदीस लिख लिख कर लगा नहीं सकते कि जिसके हाथ और उसकी जुबान से दूसरे लोग सलामत नहीं, वो मुसलमान नहीं। अल मुस्लिम मन सलम अल मुस्लिमोना, मुसलमान तो है ही वो है कि जिसके हाथ और जुबान से दूसरे सलामत रहे। तो अपने बच्चों को ये बातें सिखाइए। रात जाती गाड़ियों के टायरों की हवा निकाल देना और पास ही पत्थर पकड़ कर उसको गाड़ी में डाल देना, ये माओं की तरबियत की कमी है। आज से अपने बच्चों को डेली इस बात का सबक दें कि बेटा, अगर आप किसी के साथ बुरा करते हैं तो सोचिए अगर कल कोई आपके साथ ऐसा करे, आपकी कापी का कोई सफ़ा फाड़ दे तो आपको कैसा लगेगा। फिर इसके बाद आयत 21 से अगली चंद आयात में अल्लाह ताला अपने नबियों के नाते से हमें कुछ नसीहत करते हैं। आप क्या समझते हैं जो कौमें अजाबों से तबाह कर दी गई कोई नेकी ना करती होंगी? इसको हाईलाइट करें, बड़ा अहम असूल सीखने लगे हम। वो कौमें जो अजाबों के साथ हलाक कर दी गई, क्या उन्होंने नेकियां नहीं की होंगी जिंदगी में? क्या ये मुमकिन है? नहीं, की होंगी। तो यहाँ भी इन वाक़यात को इस जाविये से देखेंगे कि जब उन्होंने अपने रसूल की तकजीब की तो अल्लाह ने उनकी सारी नेकियां उनके हाथ में पकड़ाई। जाओ तुम भी ज़ाया हो जाओ, तुम्हारी नेकियां भी ज़ाया हो जाएं। तो फिर अगला पॉइंट नोट कीजिए, रसूल की तकजीब, डिनायल ऑफ द प्रॉफिट, बंदे के अमाल को ज़ाया कर देती है। अल्लाह ने दुनिया में इनको ख़त्म किया। और यहाँ आप देखिए, इन आयात में कान आँख और दिल का जिक्र है। यही वो चीज़ें हैं जो इंसान के दर्जों की बुलंदी का जरिया भी बनती हैं और इनको घटाने का जरिया भी बनती हैं। अल्लाह ताला हमें नेकियों को बढ़ाने वाला बना दे। आयत 29 से 32, 29 से 32 में ख़ास वाक्य जिन्नात से मुतल्लिक है। असल में अल्लाह के नबी सल्लम को जब मक्का में खूब सताया गया तो आपने इस इरादे से कि मक्का वालों में तो कोई खैर नहीं दिख रही, चलो ताइफ चलते हैं, वहाँ हो सकता है कुछ लोग दीन की बात मान लें। यहाँ नोट कीजिए एक बड़ा खूबसूरत नुक्ता है, जिनको काम करना होता है वो हालात का रोना नहीं रोते। एक जगह कोई काम नहीं लेगा आप उठें तो दूसरी जगह चल पड़े। किसी एक को आपकी ज़रूरत नहीं है ना, तो यकीनन 10 खड़े होंगे जिनको आपकी ज़रूरत होगी। तो अपनी ज़िंदगी को सिर्फ लोगों की वजह से ज़ाया ना करें कि मेरे घर वाले ये नहीं चाहते, मेरा ख़ानदान नहीं चाहता, मेरे बच्चे, मेरा ससुराल। कुछ लोगों के नसीब में सिर्फ उज़र होते हैं, माजूर। वैसे कोई हैंडीकैप हो तो हमें उस पर बड़ा तरस आता है, हाय बाबा बेचारा उसकी एक टांग नहीं है, हाय बेचारा अंधा किसी का हाथ पकड़ के चल रहा है, उसको भी तो माजूर ही कहते हैं ना, जिस्मानी माजूरी, हैंडीकैपनेस। तो ये क्या हैंडीकैपनेस है? जब जिस मौसम, जिन हालात, जिस क्लास, जिस बात की दावत दे उनके पास उसर तैयार है। वो तो कहते हैं ना कि पानी में जाओ कहते हैं तूफान का डर है, ऊंट पे बैठो कोहान का डर है। यानी कुछ लोगों को कभी गर्मी चुभ रही होती है, कभी सर्दी चुभती है, कभी दिन लंबे हैं, कभी दिन छोटे हैं, कभी बच्चों की छुट्टियां हैं, कभी बच्चों की छुट्टियां नहीं हैं, कभी मेहमान आए हैं। पूरी जिंदगी गुजर गई, 10 साल बाद भी आप उनको मिले ना, सुनाइए अभी भी मौका नहीं मिला, ये महरूमी है। अल्लाह हर एक को नहीं आने देता। क्या आप अपने घर का दरवाज़ा हर एक के लिए खोलते हैं? हर अरे गैरे को नहीं आने देता। तो ये किताब वो किताब नहीं है जो अल्लाह ऐसे ही राह जाते आपके हाथ में पकड़ा दे। इसके लिए तो रोना पड़ेगा आपको, तड़पना पड़ेगा, अल्लाह से रो रो के माफ़ियाँ मांगनी पड़ेंगी। तो अल्लाह के नबी को मक्का में ज़रा सी घुटन महसूस हुई। हम होते हैं हम कहते कर दिया जी अपना काम, किसी के नसीब में हिदायत नहीं, साथ फतवा देते और मज़े से छुट्टियाँ अपनी अनाउंस करके निकल जाते। नहीं, पैदल गए थे मक्का से ताइफ। आपको मौका मिला किसी को कभी? मुझे मौका दिया अल्लाह ने। पूरी गाड़ी रास्ते में मैं यही सोचती आई, इतनी आरामदेह नरम गाड़ियाँ, फिर भी 1 घंटे से ज़्यादा वक्त लगा, तकरीबन 80 किलोमीटर है गालिबन मक्का से ताइफ पैदल। अपने मुंह बोले बेटे जैद के साथ। क्या था आपको मसला? घर बैठते कोई गाड़ी का इंतज़ाम करते, कोई उधर से इनविटेशन लेटर आता, कोई टिकट बुक होती, फिर जाते। ये है वो जज्बे जो काम करवाते हैं। जिनको काम करना होता है ना, वो इनविटेशन का भी इंतज़ार नहीं करते। वो ये नहीं कहते अच्छा अब आप हमारे लिए क्या करेंगे, फिर हम आपके लिए करते हैं। भैया आप अपने लिए कर लें, हमें आपसे कुछ नहीं उम्मीद। तो अल्लाह के नबी ताइफ गए थे कि शायद वहाँ दीन का पैगाम फैल जाए। आज हम मुसलमानों में ये तड़प है, इस सुन्नत पे कितने लोगों ने झगड़ा किया आज तक एक दूसरे से। और जब वहाँ गए तो आपके साथ इंतहाई गुस्ताखाना किस्म का सलूक किया गया कि आपके पाँव खून की वजह से जूतों से चिपक गए। और किस्सा मुख्तसर ये है कि आपको नहीं माना गया। जब आप वापस आए तो बड़े दिलगीर थे। आपने वहाँ एक दुआ भी मांगी थी, याद है उस दुआ का नाम? दुआए मुस्तदअफीन। अल्लाहुम्मा इलैका अश्कुदा फकुवती वकिल्लत हवानी वकिल्लत हीलती व हवानी अलन्नास। ए अल्लाह मैं तेरी ही तरफ शिकवा पेश करता हूँ अपनी बेबसी का। यकीन करें खून के कतरों से वो दुआ लिखी हुई लगती है, उसके अंदर से ऐसे नचोड़े ना तो खून निकलता है। हज़रत आयशा ने एक मौके पे कहा था अल्लाह के नबी ओहद के दिन से भी ज़रा भारी कोई दिन गुजरा? तो फरमाया हाँ आयशा, वो ताइफ वाला दिन था। देखें ना आप यहाँ से पैदल, आप जोहराबाद से सरगोधा पैदल चले जाएं, अव्वल तो आप जाएंगे नहीं, और चले गए। और फिर उसके बाद वहाँ आपका इतना बुरा इस्तकबाल हुआ, ना घर ना कपड़ा ना खाना ना पीना, और पत्थर मारे। अच्छा आज भी उन लोगों में पत्थर मारने का रिवाज है। हमारे एक फैमिली के लोग हैं तो वो हमें साथ लेकर गए, तो उन्होंने कहा आज भी ताइफ के लोगों की आदत है कि खड़ी गाड़ियों को बच्चे पत्थर मारते हैं। वो सुन्नत मौजूद है जो उन लोगों की थी। लेकिन याद रखिए अपनी जान को बचाने वाले नहीं थे वो। दीनदार अपने आप को नहीं बचाता, वो दीन को बचाता है। आज हम खुद को बचाते हैं। इतनी सी बात, खाना लेट हो गया, जान निकलती है। आप कहते नहीं हमारी तो खैर है, घर वाले। किसके घर वाले हैं? अपने हैं। फिरौन तो नहीं है अल्लाह ना करे शौहर, अपने मुसलमान घर वाले हैं। कोई हम गैर मुस्लिमों में तो नहीं ब्याहे हुए? हमारे घर आने वाले मुस्लिम हैं, कोई नॉन मुस्लिम तो नहीं है। लेकिन एक लाइफस्टाइल बन चुका है हमारा, मौजे। और सबसे पीछे बचा खुचा रुला खुलाई, मैं तो कहती हूँ जो खाना आखिर का नहीं होता बचा खुचा, वो लेके आते हैं हम दीन के लिए। लो जी इतना को है हमारे पास दीन, तो उतना ही मिलेगा आगे से। हमने सारा कुछ अपना दुनिया को दिया और हमने सोचा भी यही है, हमारी पूरी जवानी का खूबसूरत वक्त गुजर जाता है दुनिया के पीछे। आखिर में जब घर वालों पे भी बोझ होते हैं, कहते हैं अम्मा जाओ दर सुन के आओ, अम्मा जाओ मस्जिद में जाके बैठो। तो याद रखिए दीन सौतेला बच्चा नहीं है, इसको अपना बच्चा समझे, वरना सारी ज़िंदगी नहीं मिलेगा वो जो यहाँ पढ़ते हैं अम्बिया कराम के साथ अल्लाह के वादे थे। खैर इंसानों ने आपकी कदर ना की। आप वापस आए एक ख़ास जगह पर बैठे, वहाँ से एक जमात गुजरी, उसने अल्लाह के नबी से कुरान सुना। नखला की वादी थी, दो मुकामात आते हैं जिन्नों के बारे में, इनमें से एक मौका ये था, सिर्फ़ एक बार अल्लाह के नबी की ज़ुबान से कुरान सुना और वहाँ जाकर अपनी कौम को नसीहत कर दी। और पूरी नसीहत सूरत जिन की सूरत में 29वें पारे में आ गई। यहाँ उसी की तरफ इशारा है, यानी इन आयात में उस वाक़े का जिक्र है। आपके लिए मेरे लिए क्या पता चला? बहुत ही खूबसूरत बात है। एक मुहावरा लिख लीजिए कि एक दर बंद 100 खुले, ये है अल्लाह की सुन्नत। ला तकनतु मिन रहमतिल्लाह, अगर आप सच्चे हैं हक पे हैं, सारी दुनिया भी आपका साथ छोड़ती है तो छोड़ दे, हस्बी अल्लाह। हम ज़रा सा अपने ऊपर गौर करें, कुछ बातें यहाँ से समझते हैं। पहली बात ये कि अल्लाह के नबी ताइफ गए अखलास के साथ, लेकिन लोगों ने नहीं माना, तो क्या अजर ज़ाया हो गया? आपको पूरा अजर मिलेगा इंशाल्लाह। लेकिन अल्लाह ने नबी को इसका बदला जिन्नों के ईमान कबूल करने की सूरत में दिया। हमें क्या पता चला कि अखलास पैदा कर ले, अल्लाह एक एक कदम आपका लिखेगा, एक एक कुर्बानी, एक एक चीज़ आपकी लिखी जाएगी। जो सोच कर जाते हैं वो नहीं भी मिलता, तो अल्लाह इससे भड़ कर दे देगा। आपके सामने नहीं मिलेगा, आपके बाद मिल जाएगा, लेकिन अल्लाह आपके अजर को ज़ाया नहीं करेगा। حبت اعمال اور چیز ہے اور اللہ کا اجر کو ضائع کرنا اور چیز ہے. پہلی بات تو یہ سیکھیے, دل ٹھنڈا ہو جائے گا آپ کو اس بات کو سن کر کہ میرا اللہ نہیں رکھتا. دوسری بات کہ جنہوں نے تو پہلے ہی دن سن کر دعوت دینی شروع کر دی, ہمارا کیا حال ہے؟ کیا ہم ابھی تک تردد میں پڑے ہوئے ہیں؟ ہم اس کتاب کو شیئر ہی نہیں کرتے. ہم کہتے ہیں ہاں ابھی تک تو ہمارا اپنا ہی تزکیہ نہیں ہوا, ابھی تو ہمیں خود نہیں پتا, ابھی تو میں نے خود عمل نہیں کیا. تو ہائی لائٹ کیجیے ایک جملہ, یاد رکھیے یہ کتاب اپنے پاس رکھنے والی نہیں ہے. جیسے نوٹ اپنے پاس رکھنے والی چیز نہیں ہے نا, ہمیشہ نوٹ دے کر ہی چیزیں خریدتے ہیں نا, روپیہ, کرنسی. بھوکے مر جائیں نوٹ نہ چھوڑیں, سردی سے مر جائیں اور کپڑا نہ موٹا خریدیں, تو آپ کو اس نوٹ سے کوئی فائدہ نہیں ہوگا. اسی نوٹوں کی آگ جلا کر لوگ پانی گرم کریں گے اور آپ کو غسل دے دیں گے. تو ہم یہ کتاب اپنے پاس رکھ کر اپنے لیے اتنا بڑا رسک لے رہے ہیں. جو اس کی روح کو پالے گا پھر اس کی راتیں اور دن اپنے نہیں رہیں گے, وہ ایک ہی تڑپ میں رہے گا کہ لوگوں کی روح تو نہیں بھوکی. ہم کھانا کھلاتے ہیں, پیٹ بھراتے ہیں کیونکہ ہمیں کھانا کھلا کر خوشی ہوتی ہے. اسی طرح یاد رکھیے, جس کو اللہ اس کلام کی سمجھ دے دے تو پھر اس کو تسلی کب ہوتی ہے؟ جب لوگوں کو روح کی غذا ملے. ہم سب اپنے آپ کو چیک کر لیں, اس وقت امت مسلمہ کو کس چیز کی ضرورت ہے؟ کہتے ہیں نا کہ اسپرچوئل اسٹارویشن, روحانی طور پر کیا ہوتا ہے اسٹارویشن؟ بولیے شابش. فاقہ, روٹی نہ ملے, کھانا نہ ملے, کہتے ہیں فاقے ہو رہے ہیں. قرآن نہ ملے تو روحانی فاقے ہوتے ہیں. آج ہماری امت روحانی طور پہ فاقہ زدہ ہے. ہم روح کے تقاضوں کو چھوڑ کر جب پیٹ کے تقاضے پورے کرتے ہیں تو سیر تو کبھی بھی طبیعت اس سے نہیں ہوتی. روٹی کھائیں گے پھر پوچھیں گے اب کیا پئیں گے, چائے, اچھا اب میٹھا, اب پان, اب چھالیا. یعنی یہی لاڈ دیکھتے دکھاتے ہم دنیا سے چلے جاتے ہیں. دو چار گھنٹے بعد پھر بھوک لگی ہوگی, ہم لوگوں کو تو کچھ زیادہ ہی جلدی لگتی ہے. میرے لیے پوری دنیا میں پاکستان ہی واحد ملک ہے جس کو میں جانتی ہوں کہ جہاں دن میں تین وقت کھایا جاتا ہے, 3 meals a day ہے نا, اور ان بٹوین کیا ہے؟ شام کی چائے سموسوں کے ساتھ, جلیبیاں. نمک پارے منگاؤں؟ یہ میں آپ سے نہیں کہہ رہی. پھر ہم کھانے کے بعد کہتے ہیں اسکنجوی بنائیں, دودھ سوڈا پیئیں. اچھا رات کو بیٹھے باتیں کرتے رہے, 12 بج گئے, تکے منگوائیں, مڈ نائٹ ڈیل, پیزا. پوری دنیا میں صرف دو وقت کھاتے ہیں لوگ. میں آپ کو اس کی گواہی دے سکتی, جو دو چار ملک میں نے دیکھے ہیں صرف دو وقت کھانا کھاتے ہیں وہاں. یہ جو وقت جو اس وقت گزر ہے نا ہمارا, 5 بجے ہے, مغرب تقریباً 7:15 پہ اب آ گئی ہے نا, دس از ڈنر ٹائم ان ناروے. شروع میں تو ہمیں سمجھ ہی نہیں آتی تھی لوگوں نے ڈنر پہ بلایا کہ لنچ پہ. مغرب کے بعد سے مراد, یعنی جو اصل گورے ہیں, ہم تو نقلی گورے ہیں نا, اصلی گورے 5 سے 6 بجے کے بعد کچھ نہیں کھاتے. اور یہ باتیں ہمارے نبی نے ہمیں کہیں تھی کہ کھانا لیٹ نہیں کھاؤ. لیکن آپ دیکھیں جب 3 دفعہ جو کھائیں گے تو 3 دفعہ پکائیں گے, تو 3 دفعہ کچن پھیلے گا, تو 3 دفعہ برتن دھلیں گے. اور کچھ گھروں میں تو کبھی چولہا ہی نہیں بند ہوتا, مہمان, چائے, پانی. کیا مجال ان کی وہ آپ کو کچھ پوچھ لے, پوچھیں گے کچے منہ سے, کچھ لینا ہے تو لے لو فریج میں سے. کھانا تبھی کھلائیں گے اگر انہوں نے آپ کو کہا ہوا کہ آئیے کھانا کھائیے. خیر ہم مہمان نوازی کے خلاف بات نہیں کرتے, لیکن زندگی کا یہ مقصد ہے. پیٹ کے تقاضے پورے کرتے ہوئے دنیا سے چلے گئے کتنے لوگ. اب اصل وہ صورت شروع ہونے لگی جس میں لفظ ہفتے اعمال بار بار آ رہا ہے, اور اس کا نام ہے سورہ محمد, نفس صلی اللہ علیہ وسلم کے نام پہ صورت ہے. ابھی تک آپ کتنی صورتیں پڑھ چکے ہیں انبیاء کرام کے نام پہ, ذرا دہرائیں. سورت ہود, یونس, یوسف, ابراہیم, اب یہ آ گئی محمد, اور ایک رہ گئی ہے نوح. اللہ نے اپنے پیارے پیارے نبیوں کے نام پہ صورتیں رکھی ہوئی ہیں. اور اس صورت کا ایک اور نام بتا دوں, سورت القتال. بہت لوگ ڈرتے ہیں اس صورت سے. یہ بھی سورت توبہ کی طرح ایک ننگی تلوار لے کر ہاتھ میں آئی تھی, کیونکہ سورت کا آغاز ہی بالکل بہت زبردست قسم کی آیتوں سے ہے. खोल के देख लीजिए, आपका भी शरह सदर हो जाएगा। अल्लज़ीन कफरू वसद्दू अन सबीलिल्लाहि अदल्ला आमालहुम। जिन लोगों ने कुफर किया और उसके रास्ते से रोका, यानी अल्लाह के रास्ते से रोका, उनके आमाल ज़ाया हो गए। हफ्ते आमाल, पूरी सूरत में आप बार बार हफ्ते आमाल का जिक्र पढ़ेंगे। तो आइए देखते हैं कि सूरत मोहम्मद, जिसमें आमाल के बातिल होने की बहुत ज़्यादा बात है, पहली ही आयत से पता चलता है कि जैसे इंसान भटक जाते हैं, इसी तरह इंसान के आमाल भी भटक जाते हैं। जी, अदल्ला आमालहुम, है ना। और आयत 4 से पता चला कि शहीद होने वाले बंदे के आमाल ज़ाया नहीं होते। और अगली आयतों में अल्लाह ताला शहादत के दर्जे बयान फरमा रहे हैं। एक रिवायत में आता है कि जिस शख्स के दिल में शहादत की सच्ची तलब हो कि मुझे मौका मिले और मैं अल्लाह के रास्ते में शहीद हो जाऊं, तो वो चाहे अपने घर में बिस्तर पर मरे, अल्लाह इसको शहीद का सवाब देगा। अपने दिल को चेक करें, क्या अल्लाह की राह में मरने की ख्वाहिश है? जी, हाथ खड़ा करके बताइए। माशाल्लाह। तो मैं एक जुमला बोलूं, क्या अल्लाह की राह में जीने की ख्वाहिश है? अगर वल्लाह ही आज अल्लाह के लिए जी नहीं रहे ना, तो आप अल्लाह के लिए मर नहीं सकते। कुल इन्न सलाती व नुसुकी, जो नहीं कर सकते ना उसकी ख्वाहिश करते हैं, और जो कर सकते हैं उसको हम ओवरलुक कर देते हैं। आज कौन रोकता है आपको अल्लाह के लिए जीने से? तो फिर आपको ख्वाहिश करने पे ही शहादत मिल जाएगी। हर शहीद मैदान जंग में नहीं मरता, घर में बिस्तर पे मरने वाले भी शहीद हैं। और अगर जिंदगियां हो शैतान के लिए और अपने नफ्स के लिए, तो फिर शहीद होकर भी पता नहीं शहादत मिलनी है कि नहीं। मैदान जंग में एक शख्स मर रहा था और अल्लाह के नबी के सामने लोग कह रहे हैं, देखो देखो शहीद को, तो आपने कहा, नहीं, मैं देख रहा हूं कि इसने माले गनीमत में से एक चादर चुराई थी, वो इसके ऊपर आग की बना के उड़ा दी गई है। तो आप लोगों को दिखाने के लिए शहीद होना चाहते हैं? कोई एक शेर भी है, अपने तने खाकी में जान पैदा करे, हो रहा है हक के लिए मरने की जिसमें, किसी को याद है शेर? मतलब मुराद उसका यह है कि जो हक के रास्ते में मरना चाहता है, पहले अपने इस कमज़ोर तन में जान तो पैदा करे। ये कमज़ोर लोगों के हौसले की बातें ही नहीं है। तो फिर अल्लाह के रास्ते में जीने की कोशिश करें। कल मरना तो अल्लाह ने आपके लिए जहाँ लिखा है वो रखेगा। और कई दफ़ा जुमला बोला है कि शहादत हक की गवाहियाँ जिंदगी में देते रहें, मौत शहादत की होगी इंशाल्लाह। कैसे पता चलता है कि आपको ख्वाहिश है? देखिए, जान की शहादत जो है ना, ये तो आखिरी दर्जा है। इसका आगाज़ हो जाता है शहादत हक की गवाही से। और जो बंदा ज़िंदगी भर लोगों के दिलों पर और उनकी ज़िंदगियों में अल्लाह के नाम की दुहाई देता है, अल्लाह ताला की बात करने की दावत देता है, तो ऐसा शख्स जो है वो अपनी जान भी इस रास्ते में देगा। हम जो काम इस ज़िंदगी में कर रहे होते हैं, इसी पर मौत आने की उम्मीद होती है। देखें, जो डॉक्टर है, उम्मीद है कि वो हॉस्पिटल में मर सकता है, क्योंकि उसका ज़्यादा वक्त हॉस्पिटल में गुजरता है। और जो सफ़र बहुत करता है, तो उम्मीद है कि इसका इंतकाल सफ़र में होगा। इसी तरह जो काम हम अपनी ज़िंदगी में कर रहे हैं, उम्मीद रखें हमें इसी पर मौत आएगी। और जो बंदा सारी ज़िंदगी अल्लाह की तरफ बुलाता रहे कि लोगों अल्लाह की तरफ आ जाओ, अल्लाह का दीन, अल्लाह का रसूल, उम्मीद की जा सकती है कि यही कहता हुआ मर जाएगा वो बंदा। जो बंदा अपने मिंबर पर अल्लाह की बात कहता हुआ मर जाता है, वो भी शहीद है। हम चाहते हैं कि हमारी मौत अच्छी आए, तो ज़िंदगी अच्छी करनी पड़ेगी। दुआ करें अपने लिए। आयत 7 में अल्लाह की मदद से मुराद अल्लाह के दीन की मदद है। ज़रा से इस आयत को समझिए आप। अब देखिए कि अल्लाह को आपकी मेरी ज़रूरत नहीं है। दिन में आप कई दफ़ा देखते होंगे, आप अपने रिश्तेदारों को किसी शादी, खुशी, गम के मौके पे कहते हैं, कोई काम हो तो बताइएगा। तो क्या कहते हैं आगे से? बस दुआओं में याद रखे, काम सारे हो जाएंगे। हमारे जैसे लोग हैं ना, क्या अल्लाह को मेरे आपके कामों की ज़रूरत है? ये काम हमारे जो हम कर रहे हैं, हम हैं क्या? हमारी औकात क्या है? और वल्ला ही अगर इस बात का यकीन हो जाए ना, तो हम अपने काम करने के लिए दूसरे लोगों को रख लें और खुद अल्लाह के काम करें। कई लोग होते हैं अपना घर किराए पे चढ़ाते हैं, खूब अच्छा किराया लेते हैं और खुद किसी छोटे से घर में चले जाते हैं, इसलिए कि नफ़ा उसमें ज़्यादा है। तो सुनिए आयत को, या अय्युहल्लज़ीना आमनू, ए लोगों, आप खुद ही पढ़ें इस आयत को, इधर आए तिलावत करें इसकी।
أعوذ بالله من الشيطان الرجيم. يا أيها الذين آمنوا إن تنصروا الله ينصركم إن تنصروا ينصركم ويثبت أقدامكم. والذين كفروا فتعس لهم وأضل أعمالهم. ذلك بأنهم كرهوا ما أنزل الله فأحبط أعمالهم.
اس کا ترجمہ سنیے، یا ایہا الذین آمنوا ان تنصروا اللہ ینصرکم، اے لوگو جو ایمان لائے ہو، اگر تم اللہ کی مدد کرو گے وہ تمہاری مدد کرے گا، ویثبت اقدامکم، اور تمہارے قدموں کو جمع دے گا۔ تو اس آیت میں اللہ کی مدد سے کیا مراد ہے؟ کیا اللہ کو آپ کی میری مدد کی ضرورت ہے؟ نعوذ باللہ، اللہ کوئی کمزور ہے؟ انسانوں کو تو ضرورت ہوتی ہے نا ایک دوسرے کی۔ اللہ کی مدد سے مراد اللہ کے دین کی مدد ہے۔ آپ دیکھیے کہ کام تو اللہ ہی کرتا ہے، کسی انسان کے بھی، وہ کسی سہارے کا محتاج نہیں۔ وہ ایک کن کہے، پوری دنیا میں اسلام کے جھنڈے لگ جائیں، پوری دنیا کے لوگ نمازی ہو جائیں، لیکن اللہ تعالیٰ کی سنت یہ نہیں ہے۔ اللہ تعالیٰ اپنے کام اسباب کے پردوں میں کرتا ہے۔ اسی طرح اللہ تعالیٰ کچھ انسانوں کو موقع دیتا ہے، کہ یہ تو اصل میں اللہ کی رحمت ہوتی ہے، اور جو بندہ اللہ کے دین کو غالب کرے گا، اللہ کے دین کی مدد کرے گا، اللہ اس کی مدد کرے گا۔ جو بندہ سچے دل سے دین کی طرف آتا ہے، وہ اپنی زندگی میں دن رات یہ معجزے دیکھتا ہے کہ کیسے اللہ مدد کرتا ہے۔ لوگ تو روتے ہی رہتے ہیں، ہمارے تو کام ہی نہیں ہوتے، کیا کریں گے آپ اور میں اپنے کام؟ ایک بچہ اپنا منہ نہیں دھو سکتا اور ماں کو بولے نہیں میں خود ہی دھوؤں گا۔ یقین کریں، جو آپ اور میں اپنے کاموں کی کوششوں میں پھاوے ہو رہے ہیں نا، تڑپ تڑپ کے جی رہے ہیں نا، کہ ہائے میں نہیں کر سکتا، ہائے میرے بڑے کام ہیں، بھئی آپ کو کرنے آتے ہیں؟ بچہ کہتا ہے میں نے خود کھانا ہے، ماں کہتی ہے اور میں کھلاؤں، نہیں نہیں خود کھاؤں گا، اور وہ چمچ میں چھ دانے ہیں نا، تو ایک منہ میں ہے تو پانچ زمین پہ۔ ہمارا یہ حال ہے، میں تو دن رات ہانپتے کانپتے دیکھتی ہوں لوگوں کو، پھر بھی نہیں اپنے کام ہوتے۔ میں کہتی ہوں ایک دفعہ اللہ کے تو کریں تو پھر دیکھیں ہوتا کیا۔ ماں نے وہی کام پانچ منٹ میں سلیقے سے کر دینا، جس کو بچہ آدھے گھنٹے میں بھی نہیں کرے گا، تو بچہ تو پھر ہمارا ہے۔ اللہ اور بندے کی کوئی مثال ہے؟ جب اللہ تعالیٰ آپ کے کام سنوارنے پہ آتا ہے، لوگوں کی انگلیاں منہ میں دبی رہ جاتی ہیں، لوگ آپ کے بارے میں شک کرتے ہیں، یہ ان کو کون کروا رہا ہے کام، ان کو کون سپورٹ کر رہا ہے، یہ کون، یہ کس کے ایجنٹ ہیں، پیچھے کس کا ہاتھ ہے، یہ آتا کدھر سے ہے، یہ جاتا کدھر سے، یہ سارا ہوتا کیسے ہے۔ تو ایک دفعہ اللہ کو دکھا دے کہ اللہ میں تیری ہوں، اس سے زیادہ نہیں بولا جا رہا۔ آگے چلیں، آیت 8 اور 9 میں اللہ تعالیٰ فرماتے ہیں کہ یہ اعمال کے ضائع ہونے کی ایک اور وجہ کیا؟ اس چیز کو ناپسند کرنا جس کو اللہ پسند کرتے ہیں۔ لسٹ میں اس کا نمبر ڈال لیں۔ اور جس کو اللہ نے نازل کیا وہ کیا چیز ہے بھائی؟ قرآن۔ قرآن کو ناپسند کرنے سے اعمال ضائع ہو جاتے ہیں۔ جو بندہ اللہ کے کلام کو ناپسند کرتا ہے، ان کے رویوں سے پتہ چلتا ہے، اور ان کے انجام کو دیکھ لیں تو پتہ چل جائے گا کیا کرتے تھے۔ تو اللہ کے نازل کردہ کو جو ناپسند کرے، چاہے وہ حکم ہو، چاہے شریعت کا کوئی معاملہ ہو، یا تقدیر کا کوئی فیصلہ ہو، اللہ اس کے اعمال کو ضائع کر دے گا، چاہے وہ ظاہری طور پر خوبصورت ہی کیوں نہ ہو۔ جی، تو آج سے اپنے لیے ایک بات باندھ لیں دل سے کہ نہ میں نے اللہ کی کسی بات کو ناپسند کرنا ہے، نہ اس کی کتاب کی، نہ اس کی شریعت کی، اور نہ جو میرے ساتھ تقدیر میں لکھا ہوا ہے، جو میرے ساتھ ہو رہا ہے نا، میں نے اس پہ ناراض نہیں رہنا۔ وائے می، آئی ایم انوسینٹ، آئی ایم سو ینگ، جو بھی ہیں، کئی رضیت باللہ ربا۔ پھر اس کے بعد آیت 15 میں جنت کی نہروں کا تذکرہ ہے۔ تو کیا کچھ رب نے سجا کر رکھا ایمان والوں کے لیے؟ اللہ تعالیٰ کہتے ہیں دنیا میں بہتے ہوئے عمل کرو، نہ کہ رکنے والے عمل کرو۔ اس کو ہائی لائٹ کریں، یہاں لکھ لیجئے ایک لفظ، آن گوئنگ چیریٹی۔ سمجھتے ہیں نا سبھی؟ جس کو نہیں سمجھ بتائیے۔ آن گوئنگ چیریٹی ہوتی ہے وہ صدقہ جاریہ جو کبھی نہ رکے۔ وَلَهُمْ أَجْرٌ غَيْرَ مَمْنُونَ، نہ ختم ہونے والا اجر۔ یہ کب ہوگا؟ جب دنیا میں وہ عمل کریں گے جو ود آؤٹ اینی گیپ ہوں گے، ود آؤٹ اینی پاز، بریک۔ ہمیں تھوڑی سی بریک دے دیں، وی نیڈ ریسٹ۔ آپ میں سے بھی کسی کو آتا ہے یہ خیال کہ ہائے ہم رمضان سے ہی لگے ہوئے، بس پہلے دورہ قرآن کرا دیا، پھر فافونی میں بلا لیا، پھر کیا عید کی دو تین چار چھٹیاں ملیں تو پھر ہمیں دین و دنیا میں بلا لیا۔ ہے کوئی جس کو اس پہ رونا آ رہا ہے اپنے اوپر؟ اور اب آگے تو وہ کمٹمنٹ جو کبھی ختم ہی نہیں ہونی، مل ملائیں سب کو، بخش بخشوا لیں، پتہ نہیں ادھر سے بچ کے بھی جانا ہے کہ نہیں۔ کبھی کھانے کا بریک لیا؟ ایک دن صرف، ایک دن کچھ نہ کھائیں صرف، دل دھڑکنے سے بریک لے لے گا تو کیا ہوگا؟ اسلام میں لفظ چھٹی ہے ہی نہیں، نمازیں گواہ ہیں اس کی۔ عورتوں کو تو اللہ تعالیٰ ایک مصلحت کی وجہ سے چھٹی دیتا ہے نا، مردوں کو کوئی چھٹی نہیں ہے۔ آج 10 سال کا آپ ہوئے، ایک لڑکا 10 سال کا ہو گیا، چلیے 7 سے 9 10 کے بیچ میں چلتا رہا، جس دن آپ نے اس کی 10ویں برتھ ڈے منائی، وہ دن اور اس کی ڈیتھ کا ڈے، اس کو نماز نہیں معاف۔ پتہ ہی ہے نا سب کو، کھڑے ہو کے نہیں تو بیٹھے، بیٹھے نہیں تو لیٹے، اشاروں سے۔ جنگ میں ہو صلاۃ الخوف پڑھو، سفر میں ہو صلاۃ القصر پڑھو۔ ہے کوئی ایک بریک؟ تو زندگی میں یاد رکھیے، ایک بریک ملے گا بس، اور وہ ایک لانگ بریک نہیں ہوگی، وہ اینڈنگ ہوگی، اور وہ نم کا نومت الروس۔ مومن کی سب سے لمبی بریک اس کی برزخ میں ہوتی ہے، آپ کو پتا یہ بات، سلا دیا جاتا۔ تو یہاں کام کیجئے، وہاں آرام کریں گے انشاءاللہ۔ مت کہا کریں کہ ہائے اتنے کام، ٹو مچ، ٹو مینی پروجیکٹس، یہ نہیں وہ نہیں وہ نہیں یہ۔ تو اب دوبارہ سنیے ان جملوں کو، دنیا میں بہتے ہوئے عمل کرو، نہ کہ رکنے والے عمل کرو، جیسے نہروں کا پانی بہتا رہتا ہے تم بھی بہتی ہوئی نیکیاں کرو، جیسے وہ بے حساب ہوتا ہے تم بھی بے حساب کام کرو، جیسے نہروں کا پانی صاف ہوگا تم بھی خالص عمل کرو، وہاں سب مل جائے گا۔ اکٹھی پہ لینی اچھی ہوتی ہے کہ بیچ میں توڑ توڑ کے لینی؟ اکٹھی لیں گے نا، اور مومن کو تو مفت میں اوپر سے اتنا کچھ مل جاتا ہے، باقی تو سارا ایک بونس ہے۔ آیت 16 میں اللہ سبحانہ تعالیٰ ان لوگوں کے بارے میں بتاتے ہیں کہ کچھ لوگ ایسے ہیں جو علم کی طرف کوئی توجہ ہی نہیں دیتے۔ میرا حال ہے کچھ کی بجائے اس کو لکھ لوں بہت سارے، آج ہمارے کلچر میں تو یہی ہے۔ اور جب اللہ کی بات کی جاتی ہے تو سوچ بھٹکی بھی ہوتی ہے، اور خواہشات پر عمل کرتے ہیں، اور پھر اللہ ان کے دلوں پر مہر لگا دیتا ہے۔ اس کے برعکس اگلی آیت 17 میں اللہ تعالیٰ ہدایت یافتہ لوگوں کے بارے میں بیان فرماتے ہیں، اس آیت کو ہم اس طرح سمجھ سکتے ہیں کہ جب بندہ ہدایت کی طرف آتا ہے تو ہدایت کی طلب اور بڑھتی ہے. اس کو ہائی لائٹ کریں. جب ہدایت کی طرف آئیں گے تو ہدایت کی طلب اور بڑھے گی. ہمارے والد ہمیشہ کہتے تھے دو چیزیں جتنی مرضی بڑھا لو جتنی مرضی کم, اور وہ بھوک اور نیند. جتنا کھاؤ گے نا اور کھانے کو دل کرے گا, اور جتنا سو گے اتنا اور سونے کو دل کرے گا. یہی یہاں اصول ہے. آپ نہیں آئیں گے آپ سے نہیں آیا جائے گا. بعض لوگ کہتے نہیں ریگولر نہیں ہونا, کمٹ نہیں کرنا. چلے ٹھیک ہے, نہیں نہیں لائبلٹی ہے, ذمہ داری ہے, بوجھ ہے, نہ کیا یہ وہ, چار چھ دن کے بعد وہ بھی چھوڑ دیتے ہیں. جتنا کمٹ کریں گے نا اتنا ہی اللہ تعالیٰ آپ سے لے گا. تو ہدایت لیتے جائیں بڑھتی جائیں گے. اور میں جب باہر نکلتی ہوں, آج کل تو یہاں جس طریقے سے ماشاءاللہ چل ہی رہا ہے, صبح بھی کلاسز ہوتی ہیں, شام کے درس ہیں, صبح کے اسٹوڈنٹ شام کے درسوں میں بھی پہنچے ہوتے ہیں, اور جو صبح کلاسوں میں نہیں آتے وہ درس میں بھی نہیں آتے. مزے کی بات, جو میرے سامنے نہیں آتے وہ میرے بعد بھی نہیں آئیں گے, جو میرے بعد نہیں آتے وہ میرے سامنے بھی نہیں آئیں گے. یہ تو کوئی بڑی بات ہی نہیں. کلو من علیہا فان, تو ہمیشہ یاد رکھے یوزر ہیں. آپ کو دوا چاہیے آپ ڈاکٹر پہ جا کر لیں گے, اور اگر آپ کو بیماری کا احساس ہی نہیں تو آپ کو منہ میں کوئی گولی ڈالے گا پھینک دیں گے, میں نے نہیں کھانی. تو ہدایت جو ہے نا یہ طلب ہے, اور یہ اللہ تعالیٰ کا ایک بہت پیارا اصول ہے جو اس آیت میں بیان ہوا. یعنی جس طرح کھانا کھانے والا کھانا شروع کرتا ہے, شروع میں ایک بچہ جس کا ایک لقمے سے پیٹ بھر جاتا ہے, بعد میں آپ دیکھتے ہیں کہ وہ آدھی روٹی بھی کھا جاتا ہے. یہ کیسے ہوا؟ بھوک بڑھ گئی. اسی طرح ہدایت کی بھوک بھی بڑھتی ہے. اللہ کے نبی نے فرمایا دو بھوکوں کا پیٹ کبھی نہیں بھرتا. ایک دنیا کا بھوکا, جتنی دنیا ملتی ہے اتنی بھوک بڑھتی ہے, اور ایک علم کا بھوکا. کس کس کو علم کی بھوک لگی ہے؟ اور ایک اور بات پتہ چلتی ہے کہ ہدایت بڑھتے بڑھتے تقویٰ کی صورت میں ڈھلتی ہے. یہ جم ہے اس بارے کا. آپ کہتے ہیں نہیں ابھی تو میں متقی نہیں ہوئی, پہلے متقی ہو جاؤں پھر باقی کام کروں گی. تو دیکھیے یہ کتاب ہدایت کے راستوں سے گزارتے گزارتے تقویٰ کی منزلوں پر لے جائے گی. کوئی تقویٰ گھر بیٹھ کے مراقبے کرنے سے نہیں ملتا, چلے کاٹنے سے نہیں ملتا, فلمیں دیکھنے سے نہیں ملتا. تقویٰ ان کتاب کے ہدایت کے اوراق کو پڑھنے سے ملتا ہے. ساری زندگی آپ اپنے تقویٰ کے ساتھ بڑھتے جائیں گے ہر دن, حتیٰ کہ موت تک آپ کا یہ سفر چلتا رہے گا. آپ 10 دفعہ بھی پڑھ پڑھا لیں گے پھر بھی آپ کو مزید تقویٰ کی ضرورت ہوگی, اور یہ سفر کبھی رکتا نہیں. بعض لوگ کہتے ہیں دین کی بات کرنے والے کا متقی ہونا لازمی ہے, اسے اتنے علوم آنے چاہیے, وہ سیکھے پھر وہ آ کر بتائے. سنا میں اپنے لوگوں سے یہ بات, تو جب آپ سن لے, ہم میں سے کون ہے جو اپنے نام کے ساتھ متقی کا ٹائٹل لگانا پسند کرے گا؟ کیا اب میں متقی ہو گئی ہوں, آؤ میں اب تم کو پڑھاؤں؟ شیخ کا لگاتے ہیں, مفتی کا لگاتے ہیں, عالم کا لگاتے ہیں. کیا کوئی اس متقی کا ٹائٹل لگا سکتا ہے کہ صاحب بڑے متقی ہیں؟ یہ تو دن بدن بڑھتا ہے, اور اس کے ساتھ اعمال بڑھتے ہیں, گریجولی بڑھتا ہے آپ کا تقویٰ. آپ کو خود بھی نہیں پتہ چل رہا ہوتا آپ کیسے خوبصورت طریقے پہ ایک دن تقویٰ کی اعلیٰ منزلوں پہ پہنچ جائیں گے انشاءاللہ. پتہ بھی نہیں چلے گا آپ کو. اور چھوڑیے یہ کتاب کا سرا, تو پھر گناہ بھی ایسے ہی بڑھیں گے کہ آپ کو اس کا بھی نہیں پتہ چلے گا. بڑے اتفاق سے لڑکیاں کہتی ہیں شادی سے پہلے تہجد پڑھتی تھی, پھر کیا ہوا؟ وہ پھر شادی ہو گئی, سسرال میں چلی گئی, وہاں تو کوئی نماز بھی نہیں پڑھتا تھا, پھر میں نے بھی چھوڑ دی. پردوں میں لپٹی بھی بچیاں جاتی ہیں اور سسرال میں جا کر سلیپ لیس پہ آ جاتی ہیں. تو آپ ڈوری توڑیے, آپ ایک دھاگا ڈھیلا کرے آپ چھت سے نیچے گر جائیں گے آپ. تو یہ تو باندھنا ہے خود کو, واعتصموا بحبل اللہ. اس کے بعد آیت 28 میں اللہ تعالیٰ ان لوگوں کے اعمال کا ضائع ہونا بیان کر رہے ہیں, کہ ان چیزوں کے پیچھے لگنا جو اللہ کو غصہ دلائیں, اور ان چیزوں کو جن سے اللہ راضی ہوتا ہے مکروہ سمجھنا. قرآن اور سنت میں بہت ساری ایسی چیزیں بیان کی گئیں, مثلاً سود, میوزک, شراب, جھوٹ بولنا, شرک اور غیبت. تو جو بندہ ان چیزوں میں ملوث ہے وہ سوچے کہ قیامت کے دن اس کے اعمال کہاں ہوں گے. تو یہ بھی لسٹ میں ڈال لیجئے چیزیں اعمال کو ضائع کرنے والی. پھر آیت 32 میں اللہ تعالیٰ فرما رہے ہیں کہ تین چیزیں ہیں جو اعمال کو ضائع کر دیتی ہیں، پہلی کفر، دوسری بات اللہ کے راستے سے روکنا، اور یہ کیسے روکتے ہیں؟ کبھی دھمکیوں کے ذریعے سے، اور کبھی دنیا کو بہت سجا سنوار کر ان کے سامنے پیش کرتے ہیں کہ اس کے بغیر تو گزارا ہی نہیں، اور انسان اس راستے سے رک جاتا ہے. اور تیسری چیز رسول کی مخالفت، یہ انسان کے اعمال کے ضائع ہونے کا ذریعہ بنتا ہے. سورۃ محمد جہاں پوری ہوتی ہے. سبحانک اللہم و بحمدک، اشہد ان لا الہ الا انت، استغفرک و اتوب الیک. السلام علیکم و رحمۃ اللہ.